الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد اللهم صل على محمد وعلى محمد وعلى وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين. ہم نے دو سیشن پہلے میں کچھ اسائنمنٹ دیے تھے اور وہ اسائنمنٹ پچھلے سیشن میں ہمیں موصول ہوئے تھے جس کے اوپر ہم نے کچھ کمنٹس کرنے تھے. یہ جو اسائنمنٹس ہیں ان میں سے کچھ کی نیچر ایسی ہے جس کو ہم پاپولر جرنلزم کہتے ہیں, یعنی مثلا کسی اخبار میں لکھنا ہو, رسالے میں لکھنا ہو, اس کے لیے اچھے ہوتے ہیں. مثال کے طور پر عراق پر امریکی حملے کے مقاصد اردو میں لکھا ہوا ہے, جمی کارٹر کا دورہ مشرق وسطی یہ بھی, اور ایک وقفہ تھا جو ختم ہوا, امریکی سفیر لکھا ہے میرے خیال میں, شاید سفیر نہیں تھا امریکی, شاید سفیر و امریکی سفیر نیگرو پونٹے کے دورے پاکستان کے حوالے سے. یہ تین پیپر جو ہیں یہ تقریباً ہم کہہ سکتے ہیں یہ پاپولر جرنلزم ٹائپ کے ہیں, یعنی جیسے مثلا ارشاد حقانی کا کالم ہوتا ہے وہ ایک ایشو لیتا ہے اس کے اوپر ایک دو کالم لکھ دیتا ہے. یہ وہ چیز شاید نہیں ہے جو ہم بنانا چاہ رہے ہیں, یہ وہ چیز نہیں ہے جو ہم اینڈ میں بنانا چاہ رہے ہیں. اینڈ میں ہم چاہتے ہیں کہ تھوڑا سا تحقیقی کام کرنے کے قابل ہو جائیں, صحیح ہے, اس کی بھی ضرورت ہوگی ہمیں, لیکن فی الحال ہم چاہتے ہیں کہ ہمارا ویو بنے, تھوڑا سا تحقیقی کام انجام پائے. بس ہم اس ٹائپ کے مضامین کی صورت میں پاپولر جرنلزم کے اندر نہیں اترنا چاہتے فی الحال, ٹھیک ہے. اچھا, دوسرے دو اسائنمنٹس ہیں جن کے اندر ایک آبویس کلر ہے. ایک اسائنمنٹ ہے کرونولوجیکل ایونٹس انڈر لائن میں مشرف کی کرونولوجیکل ایونٹس اس کے اندر لکھے ہیں. اچھا, یہ بہت واضح ہے کہ انہوں نے خود بھی نیچے لکھا ہے کہ یہ ویکیپیڈیا سے انہوں نے مشرف کو کلک کیا ہے اور مشرف کے جو ایونٹس ہیں اس کو سمری کر کے یہاں پہ لکھ دیا ہے. یہ مثال کے طور پر تقریباً 5-6 پیجز اس کے اندر آئے ہوئے ہیں, لیکن اس میں پرابلم یہ ہے کہ اس کے اندر کوئی ان کی اپنی اوپینین نہیں ہے, یعنی اس میں کٹ پیسٹ ہوا ہوا ہے. ایک ویب سائٹ ہے جس کی 15-20 صفحے ممکن ہیں, ان سے کٹ پیسٹ کر کے ہم نے ایک چیز پیپر بنانے کی کوشش کی ہے. تو صحیح ہے, لیکن اس میں کوئی تحقیقی کام انجام نہیں پایا, اس میں کوئی ہماری اسکلز استعمال نہیں ہوئی. اگر ایسا ہوتا کہ اس میں انہوں نے خود اپنے انالیسس کیے ہوئے ہوتے کہ مثلا یہ ایونٹ کیوں انجام پایا, یہ اس سے مشرف کو کیا فائدہ ہوا, پاکستان کو کیا نقصان ہوا, ایسی کوئی بات ہوتی تو ہم کہہ سکتے تھے کہ اپنا کام بھی ہو گیا. لیکن جب تک اپنا کام نہ ہو, صرف کہیں سے سمری کر کے کٹ پیسٹ کر کے لینا, اس سے ہمیں کوئی زیادہ فائدہ نہیں ہوگا. لیکن اسٹڈی کرنے کے لیے اچھا ہے. مثلا ایٹ لیسٹ جس نے کام کیا ہے اس نے یہ بتایا کہ اس نے ایک ویب سائٹ کے اوپر سے مشرف کی زندگی کے بارے میں جو لکھا گیا تھا اس کو پڑھا ہے اور اس میں سے ایک سمری تیار کی ہے. اسی طرح ایک اسائنمنٹ ہے پلانڈ یو ایس اسرائیل اٹیک آن ایران, یہ بھی ایک کسی ویب سائٹ کا سمری کر کے یہاں پہ لکھا گیا ہے, جس میں ہسٹری آف امریکہ ہے, ہسٹری آف اسرائیلی نیشن, ہسٹری آف ایران, اور اس کے بعد پلانڈ یو ایس اے اسرائیل, یعنی دائرن اٹیک کہنا چاہ رہے ہیں, اور آخر میں ریلیشن آف یو ایس اسرائیل ان کیس آف اٹیک, اسرائیل بلڈ اپ اٹس اسٹاک پائل آف ڈیڈلی ملٹری ہارڈ ویئر, اور آخر میں انہوں نے کنکلوژن دیا ہے اور کچھ کوٹیشنز انہوں نے آخر میں لکھے ہیں. اس کنکلوژن کے بعد کچھ کوٹیشنز دی ہیں جس میں القاعدہ کا بیان, کلنٹن کا بیان اور مختلف لوگوں کے بیانات ہیں. کسی حد تک مناسب کام ہے, اور لیکن اس میں بھی پرابلم ساری وہی آ رہی ہے, یہ کسی ویب سائٹ کا صرف سمری ہے, اپنی اوپینین اس کے اندر شاید کم انوالو ہوئی ہو, لیکن کم از کم اس سے بہتر ہے جس میں مشرف کی زندگی کے بارے میں ایک کرونولوجیکل اسٹڈی تھی, اس سے بہتر ہے یہ, اور اس میں تھوڑا سا محنت بھی ہوئی بھی نظر آ رہی ہے. لیکن بہرحال میں بھی اس کے اوپر عرض کروں گا کہ جب ہم ایک پیپر تیار کرنے لگیں تو ہم پیپر کو تیار کرنے میں کیا محنت کریں, کس طریقے سے پیپر لکھا جائے گا. دو کام ہیں جو ہمارے خیال میں زیادہ اچھے طریقے سے آگے بڑھے ہیں. ایک گلوبل فوڈ کرائسس, اس کے اوپر ایک پیپر تیار کیا گیا ہے. ممکن ہے یہ بھی کہیں کی سمری ہو, لیکن میرا اپنا یہ خیال ہے کہ یہ بات کہنے کے حساب سے کافی مناسب کام تھا. گلوبل فوڈ کرائسس کے اوپر انہوں نے کچھ اسٹیٹسٹکس بھی جمع کیے ہیں اور اپنی طرف سے کچھ انالیسز بھی کرنے کی کوشش کی ہے, یہ اچھا ہے. اس کے ساتھ انہوں نے ایک اور اسائنمنٹ لکھا ہے, ہسٹری آف پرائم منسٹرز آف پاکستان, انہوں نے سمری بنائی ہے پاکستان کی جتنے بھی پرائم منسٹرز تھے ان کی, یہ بھی اچھا ہے. ڈیٹا کلیکشن کے حساب سے یہ کام اچھا ہے, لیکن وہ پہلا والا کام فوڈ کرائسس کے اوپر جو کام ہوا وہ زیادہ بہتر تھا. اس کے اندر تھوڑا بہت ڈیٹیلز ایسی ہیں جو انالیٹیکل کہلائی جا سکتی ہیں اور اسٹیٹسٹکس بھی ہیں. آخری کام عراق وار کے اوپر ہے, इन्होंने जो सब हेडिंग्स लगाई वो बिगिनिंग एंड रीजंस, और उसके बाद सद्दाम्स कैप्चर, इलेक्शन 2005, ईयर 2006, 2007, और उसके बाद कॉस्ट एंड एक्सपेंसेस, डेथ्स, विड्रॉवल ऑफ यूएस ट्रूप्स, और आखिर में इन्होंने कुछ जो इराकी डेथ्स हुई उसका इन्होंने स्टैटिस्टिक्स देने की कोशिश की है। काफी हद तक बेहतर है ये, यानी अगर मुझसे कोई ये कहे इन तमाम असाइनमेंट्स के अंदर कोई दो सिलेक्ट करूं तो मैं इन दो को सिलेक्ट करता, ग्लोबल फूड क्राइसिस को और इराक वॉर को, जो किसी हद तक नजदीक आ रहे हैं। अब मैं बहुत ब्रीफ ये बता देता हूं कि अगर हमें कभी पेपर लिखना हो तो हमें पेपर को किस तरीके से लिखना चाहिए, उसमें किन पॉइंट्स का हमें ख्याल रखना चाहिए। जब भी हम एक पेपर लिखना चाह रहे हैं सबसे पहले हम ये देखें कि जो हमारा क्लेम है वो क्या है, जिसको हम हाइपोथेसिस कहते हैं, किस फर्जिए के ऊपर आप काम कर रहे हैं, आपने क्या साबित करना है, आप क्या दावा कर रहे हैं। बाज़ औक़ात हम एक चीज नई साबित कर रहे होते हैं, एक दफा हम सिर्फ कलेक्शन कर रहे होते हैं, तो हम एक दफा जो हमारा काम होता है वो डिस्क्रिप्टिव होता है और एक दफा हमारा काम एनालिटिकल होता है। डिस्क्रिप्टिव में क्या करना होता है, सिर्फ ये देखना होता है जो हुआ वो क्या हुआ, और एनालिटिकल के अंदर क्या होता है, हम ये बता रहे होते हैं कि जो हुआ वो क्या हुआ और क्यों हुआ। तो अगर आपका काम डिस्क्रिप्टिव है तो आप सिर्फ यहां पर कोई क्लेम नहीं करते, सिर्फ ये बता देते हैं कि आपका मेन टॉपिक क्या है, और अगर आपका एनालिटिकल कोई काम है तो आप इसके अंदर क्लेम कर रहे होते हैं। दोनों की मिसाल दे देता हूं। मिसाल के तौर पर एक दफा हम कहते हैं फूड क्राइसिस, क्या है, बस इतना, सिर्फ ये देख रहे होते हैं फूड क्राइसिस क्या है। हम किसी किस चीज को कहते हैं फूड क्राइसिस, तो हम जाएंगे कहेंगे भाई फूड क्राइसिस इस चीजों की प्राइस बढ़ने की वजह से, इसको हम फूड क्राइसिस कह रहे हैं और उसकी निशानियां यही हैं। एक दफा हम पूछते हैं फूड क्राइसिस है या फूड क्राइसिस नहीं है, अगर है तो उसके असरात कितने हैं। यहां पर हम एनालिसिस करने की तरफ जा रहे होते हैं कि अगर फूड क्राइसिस आया तो उसके असरात क्या होंगे। बिल्कुल इसी तरह एक दफा हम कहते हैं हिस्ट्री ऑफ पाकिस्तान, ये डिस्क्रिप्टिव है कि आप ये जमा करें पाकिस्तान में अब तक क्या हुआ। एक दफा आप एनालिसिस कर रहे होते हैं और पूछ रहे होते हैं कि ये जो हुआ ये क्यों हुआ, ये जो हुआ ये क्यों हुआ। अब मैं इसकी मिसाल को एक और खास अंदाज से देने की कोशिश करता हूं। जैसे अभी हमारी बात हो रही थी इन ब्रदर के साथ, तो उसमें इन्होंने बहुत अच्छा क्वेश्चन ये रेज किया कि हमारे मुल्क के अंदर फ्यूडलिज्म बहुत स्ट्रांग है, फ्यूडलिज्म बहुत स्ट्रांग है, और जो पुराने फ्यूडल थे वही इंडस्ट्रियलिस्ट बन गए। हमारे मुल्क के अंदर फ्यूडलिज्म के बाद इंडस्ट्रियलिस्ट कोई नई ब्रीड नहीं आई है, यानी ऐसा नहीं हुआ कि पहले कुछ लोग फ्यूडल थे फिर बाद में फ्यूडल क्लास खत्म हो गई इंडस्ट्रियल क्लास आई नई क्लास, ऐसा नहीं हुआ। हमारे यहां वही जो पहले फ्यूडल थे फिर वो बाद में इंडस्ट्रियलिस्ट बन गए। मिसाल के तौर पर नवाज शरीफ का खानदान पहले एक फ्यूडल खानदान था, उसके पास जमीनें थी, उसके पास इलाके थे, जागीर थी, फिर उन्होंने उन्हीं को बेच बेच कर कारखाने लगाए, उन्हीं के बल पर मिसाल के तौर पर बैंकों से लोन लिए और वो बाद में इंडस्ट्रियलिस्ट बन गए। अलबत्ता कुछ लोग नए लोग आए हैं, गलत तरीकों से आए, कोई सही तरीके से कम ही आया होगा, जैसे मिसाल के तौर पर मिनशा ग्रुप के बारे में मशहूर है कि बिल्कुल नया आया है, इसका कोई फ्यूडलिस्ट बैकग्राउंड नहीं है। लेकिन भुट्टो खानदान मसलन अगर ये 10 कारखाने भी लगाए, इंडस्ट्रीज लगाता रहे, लेकिन इसका बैकग्राउंड वही फ्यूडल है, वही चेंज होकर इंडस्ट्रियलिस्ट बना है। तो अभी यहां पर क्वेश्चन है कि पाकिस्तान में फ्यूडलिज्म इतना स्ट्रांग है, यही इंडस्ट्रियलिस्ट बन गए, यही बैंकर्स बन गए, यही पॉलिटिशियंस बन गए, इंडिया में ऐसा क्यों नहीं है। इंडिया में नई पॉलिटिशियंस कम अज कम फ्यूडलिज्म से किसी हद तक महदूद है, ऐसा नहीं कि वहां पर फ्यूडल पॉलिटिशियंस नहीं है, नहीं वहां पर भी बहुत है, लेकिन कम अज कम फ्यूडलिज्म का उतना असर नहीं है जितना हमारे यहां है। तो हमने इनको जवाब में अर्ज किया कि इसका एक एनालिसिस है और वो ये है कि पाकिस्तान के लीडर कायद आजम मिसाल के तौर पर और इंडिया के लीडर जवाहरलाल नेहरू, कायद आजम का इंतकाल हुआ 1948 में, इसका मतलब है मुल्क बनते ही पहले साल के अंदर इनका इंतकाल हो गया, और नेहरू का हुआ इंतकाल मेरे ख्याल में 63 या 64 के अंदर, तो उसके पास 17 साल वक्त था कि वो अपनी शख्सियत को इस्तेमाल करके अपने मुल्क को मजबूत जगह के ऊपर खड़ा कर ले। اچھا فرق کیا پڑا؟ جیسے ہی قائد اعظم مرے یہی جو فیوڈلسٹ تھے یہ پاکستان کی سیاست پہ چمٹ گئے، یہی پارلیمنٹ کے اندر چلے گئے، انہیں کوئی کنٹرول کرنے والا بھی نہیں رہا. اچھا اس کے بعد جب 1951 میں قائد اعظم کو لیاقت علی خان کو بھی مار دیا تو بات ہی ختم ہو گئی. پھر تو جو لیڈر آئے وہ خود اتنے چھوٹے تھے کہ وہ فیوڈلسٹ کے محتاج ہو گئے اور ان کے ساتھ چل کر انہوں نے لوٹنا شروع کر دیا. لیکن جواہر لال نہرو اسٹرانگ پرسنالٹی تھی، وہ جب آیا تو اس نے ان تمام چیزوں کو کنٹرول کیا اور 17 سال تک اپنے ملک کو لیڈ کرتا رہا. تو آبویس جو ڈفرینس پڑا وہ یہاں پہ جا کے پڑا. پھر ایک اور مشکل یہ تھی کہ انڈیا کے اندر نیشنلزم بہت اسٹرانگ تھا اور ہمارا ملک نیا نیا بنا تھا، اس کی کوئی ہسٹری نہیں تھی کہ ہم کہیں اس کے اندر نیشنلزم تھا، اپنے ملک سے وفاداری اور جذبہ وغیرہ وغیرہ. تو یہ بھی ایک کمی جو ہے وہ ہمارے ملک کے اندر پڑ رہی تھی. بلکہ ہمارے ملک کے اندر ایک مشکل یہ آ رہی تھی کہ کسی چیز سے بھی لائلٹی نہیں تھی، یعنی نہ ملک ہونے کے ناطے لائل تھے، نہ دین ہونے کے ناطے لائل تھے، کسی بھی فکر کی وجہ سے لائل نہیں تھے. تو یہ کمی ہمارے ملک کے اندر آ رہی تھی. اس کا ایک انالیسس ہے، بہت اچھا انالیسس. ایک رسالہ نکلا کرتا تھا، چلیے آج اتفاقا اس کا تذکرہ آ گیا، آج اخبار میں آیا، ڈان اخبار میں، کہ ایک آدمی پکڑا گیا، اس نے کچھ قتل کے اعتراف کیے ہیں. تو ان قتل کے اعتراف میں سے ایک اعتراف ہے اس رسالے سے وابستہ ایک محقق کا کہ اس نے اس آدمی کو مار دیا تھا. رسالے کا نام تھا ارتقا. پھر اس قتل کے بعد پھر یہ بند ہو گیا تھا اس کا آفس، اردو سائنس کالج کے سامنے تھا، بہت اچھا رسالہ تھا، لیکن تھا سوشلسٹ کمیونسٹ ٹائپ کا. اس میں کچھ شیعہ بھی کافی انوالو تھے لیکن سارے تھے وہ سوشلسٹ کمیونسٹ مائنڈ کے لوگ، اس ٹائپ کے لوگ تھے. لیکن کام اچھا تھا. اس کے کچھ شماروں کے اندر پاکستان کی سیاسی تاریخ کا انالیسس کیا گیا تھا اور بہت اچھا انالیسس تھا، بہت اسٹرانگ انالیسس تھا. تو اگر میں دیکھوں گا میرے پاس رکھا ہوا تو میں ان میں سے کچھ دینے کی کوشش کروں گا آپ کو، اس کی کچھ آرٹیکلس کاپی کروا کے آپ ایک دوسرے کو دینے کی کوشش کیجیے گا. تو بہرحال بات کہاں سے نکلی اور کہاں پہ پہنچ گئی، ابھی یہاں سے نکلنا چاہیے واپس. تو میں کہہ رہا تھا کبھی ہم ڈسکرپٹیو کر رہے ہوتے ہیں اور کبھی ہم انالیٹک کر رہے ہوتے ہیں. اگر آپ ڈسکرپٹیو کر رہے ہیں تو آپ ایک ٹاپک کو ایکسپلین کریں گے کہ آپ کس چیز کو بیان کرنے جا رہے ہیں، اور اگر آپ انالیسس کرنے کی طرف جا رہے ہیں تو آپ کلیم کریں گے کہ میرا کلیم کیا ہے. مثلا اگر آپ یہ کہہ رہے ہیں کہ فوڈ کرائسس بڑی طاقتوں کی وجہ سے آیا ہے تو آپ انالیٹیکل ہیں. اس کا مطلب ہے پہلے آپ یہ کلیم لوگوں کو بتائیں گے کہ میں اس آرٹیکل کے ذریعے یہ ثابت کرنا چاہتا ہوں کہ فوڈ کرائسس جو ہے وہ سپر پاورز کی وجہ سے آیا یا بڑی طاقتوں کی وجہ سے آیا. پہلا کام آپ کلیئرلی یہ کریں گے، اگر آپ چاہیں تو اس سے پہلے ایک چھوٹا سا انٹرو لکھ سکتے ہیں. یہ انٹرو آرٹیکل لکھنے میں اور ریسرچ ورک لکھنے میں بہت مفید ہوتا ہے. ایکچولی انٹرو کے ذریعے آپ کیا کرتے ہیں، انٹرو کے ذریعے آپ اپنی مینٹیلٹی کو ریڈر کے ساتھ لانے کی کوشش کرتے ہیں. مثلا جب بھی آپ کوئی مضمون لکھتے ہیں تو آپ یہ نہیں کرتے کہ آپ اس میں پہلی لائن میں لکھیں آج میرا موضوع یہ ہے، تقریر میں بھی آپ یہ کام نہیں کرتے. آپ پہلے چند جملات بولتے ہیں جو کامن انٹرسٹ کے ہوتے ہیں تاکہ لوگ ذرا سے جمع ہو جائیں، اس کے بعد ان کو بتاتے ہیں آج آپ کیا کرنے والے ہیں. تو یہ انٹرو جو ہوتا ہے یہ تھوڑا سا جنرلائزڈ ہوتا ہے. مثلا اگر آپ نے پاکستان کی سیاست پہ لکھنا ہے تو آپ مثال کے طور پر اس طرح لکھیں گے، فرض کریں میں کہہ رہا ہوں کہ مثلا دنیا کے اندر 55 اسلامی ملک ہیں، ان ممالک کے اندر کچھ اسلامی ملک ہیں جن کا بین الاقوامی سیاست کے اندر کردار بہت زیادہ اہمیت کا حامل ہے، اور ایسے ممالک میں سے ایک پاکستان ہے کہ جو موجودہ دہشت گردی کے خلاف نام نہاد جنگ کے اندر ایک اہم کردار ادا کر رہا ہے. اب میں پاکستان کے بارے میں یہ کہنا چاہتا ہوں. تو یہ جو انٹرو ہوتا ہے یہ دو چند لائنیں ہوتی ہیں، کسی بھی صورت میں 10% سے زیادہ نہیں ہوتا آپ کے آرٹیکل کا. یہ انٹرو بہت لمیٹڈ ہوتا ہے، یہ 10% سے زیادہ ہرگز نہیں ہوتا. یعنی اگر 30 صفحے آپ نے لکھنے ہیں تو 3 صفحوں سے زیادہ ہرگز نہیں ہوگا، اور اگر آپ نے 10 صفحے لکھنے ہیں تو آپ 1 صفحے سے زیادہ نہیں لکھیں گے، 5 صفحے لکھنے ہیں تو آپ آدھے صفحے سے زیادہ انٹرو نہیں دیں گے. چھوٹا سا انٹرو ہوتا ہے، 10 پیجز سے زیادہ ہرگز نہیں ہوگا. تو آپ نے کلیم کر دیا اور اپنے ٹاپک کو آپ نے ایکسپلین کر دیا جو بھی ویلڈ ہے آپ کے لیے. اس کے بعد اب آپ کیا کریں گے، جب آپ اس کو ایکسپلین کرنے پہ جاتے ہیں، آپ اپنے ٹاپک کو ایکسپلین کرتے ہیں یا کلیم کو آپ ایکسپلین کرتے ہیں، تو پہلے آپ اس کا تھوڑا سا بیک گراؤنڈ دے دیتے ہیں. مثلا آپ یہ بتانا چاہ رہے ہیں کہ مشرف صاحب جب آئے تھے تو امریکہ لایا تھا، پہلے تھوڑا سا بیک گراؤنڈ دیجئے، پاکستان میں فوجی حکومتوں کی تاریخ کیا ہے، کتنی فوجی حکومتیں بنی ہیں، کیسے کیسے بنی ہیں. تو تھوڑا بہت اس کے اوپر لکھیے، پہلے آپ بیک گراؤنڈ دے دیں تاکہ بات وہاں تک پہنچ جائے جہاں پر آپ پہنچانا چاہتے ہیں. مثلا فوڈ کرائسس پہ آپ لکھ رہے ہیں تو پہلے بیک گراؤنڈ دے دیں کہ فوڈ کے نتیجے میں ہوتا کیا کیا ہے، کہ مثلا اگر فوڈ کا کرائسس آ جائے تو لوگوں کی زندگیوں کے اوپر کیا اثر پڑتے ہیں، اور آج سے پہلے فوڈ کرائسس آئے یا نہیں آئے. تھوڑا سا بیک گراؤنڈ آپ اس کے اندر دیں. اس بیک گراؤنڈ کے اندر آپ جتنی سالڈ انفارمیشن دے سکتے ہیں، سالڈ انفارمیشن دینے کی کوشش کریں گے. ممکن ہے کہ آپ یہاں پر، اچھا ہاں یہ بھی عرض کرتا چلو ہم سالڈ انفارمیشن کسے کہتے ہیں. सॉलिड इंफॉर्मेशन हम कहते हैं स्टैटिस्टिक्स, आदाद व शुमार। तज्जिये की दुनिया में आदाद व शुमार असली चीज है। जब भी आप तज्जिया करने जाएंगे आपके सामने आदाद व शुमार होने चाहिए जिनके जरिए से आप तज्जिया कर सकें। अगर क्लियर स्टैटिस्टिक्स आपके सामने नहीं हुए तो आप फिर सही तज्जिया नहीं कर सकते। और अगर कोई हिस्टोरिकल आप इवेंट है जिसके ऊपर आप बात कर रहे हैं तो आपके पास ईयर वाइज डेटा या जिसको हम क्रोनोलॉजिकल डेटा कहते हैं। हिस्ट्री के किसी इवेंट के ऊपर बात करें तो फुल क्रोनोलॉजी आपके पास होना चाहिए। 1906 में ये हुआ, 1907 में ये हुआ, 1908 में ये हुआ। अब मिसाल के तौर पर मसलन मैं 1910 के बारे में बात करने की कोशिश कर रहा हूँ। ये तमाम चीजें आपके पास होनी चाहिए। बस सॉलिड चीजों के जरिए से अपने काम को मजबूत कीजिए। जब हम कहते हैं सॉलिड इन्फॉर्मेशन, उसका एक और हिस्सा होता है रेफरेंसेस। आप कह रहे हैं बिल क्लिंटन ने ये कहा, कब कहा, आपको कहां से मिला जी, आप कहां से कोट कर रहे हैं इसे? या मसलन आप कहते हैं कि पाकिस्तान ने ये, पाकिस्तानी हुकूमत ने ये कहा, ये कैसे आपको कैसे पता चला, क्या सबूत है आपके पास कि कहा या नहीं कहा, लोगों को कैसे कन्विंस करेंगे आप? तो आपके पास रेफरेंस का होना बहुत जरूरी है। कोई बुक हो, कोई वेबसाइट हो, कोई मिसाल के तौर पर मैगजीन हो, कोई आर्टिकल हो जिससे आप देखकर ये बोल रहे हैं। जब आप ये बैकग्राउंड दे देंगे अब आपके पास मेन आर्गुमेंट्स शुरू हो जाएंगे। दलाइल क्या है आपके पास, किन दलाइल की रोशनी में आप ये काम कर रहे हैं, आप एनालिसिस करने की तरफ जा रहे हैं। बस आप कहते हैं कि 9/11 का वाकया अमेरिका ने किया था, आप अपना इंट्रो देंगे कि भाई 9/11 बहुत बड़ा वाकया था, ये था वो था। आप अपना क्लेम देंगे कि मेरे ख्याल में 9/11 का वाकया अमेरिका ने किया है। उसके बाद आप अपना थोड़ा सा बैकग्राउंड देंगे कि अमेरिका की हिस्ट्री में ये चीजें हुई हैं इस टाइप की और वो इस किस्म के काम करते हैं। उसके बाद आप आर्गूमेंट देंगे कि मेरे ख्याल में 9/11 का वाकया अमेरिका ने किया है, क्यों, 1, 2, 3, 4 आप एनालिसिस करना शुरू कर देंगे। इन आर्गूमेंट्स के साथ साथ आप चाहें तो इसको फोर्थ बना लें, चाहें तो इसको स्टार देकर यहां पर इसकी बुलेट ले लें, आपके एविडेंसेस। आपके पास क्या प्रूफ्स हैं? सिर्फ मतलब आप ये कहें अमेरिका ने किया है क्योंकि अमेरिका इस किस्म के काम करता है, ये काफी नहीं है। आप क्या क्या फैक्चुअल डेटा दे रहे हैं जिसकी बुनियाद पे आप कह रहे हैं कि ये अमेरिकन्स ने किया है? मसलन फिर आपको ये जवाब भी देना है कि अमेरिकन्स अपने मुल्क के अंदर 4,000 आदमी क्यों मारेंगे अपने, इसका क्या जवाब है आपके पास? हमेशा पेपर लिखते वक्त आर्गुमेंट के मुकाबले में जो काउंटर आर्गुमेंट होगा उसको भी जहन में रखें। मसलन मैं ये कहना चाह रहा हूं कि भाई ये जो मुशर्रफ ने अमेरिका का साथ दिया ये सही काम नहीं किया, इसने बहुत गलत हुआ, तो काउंटर आर्गुमेंट ये है कि अगर वो ये ना करता तो क्या आप स्टोन एज में जाना पसंद करते, उसका क्या जवाब है आपके पास? तो अब आप दलाइल 10 दलाइल दे दें कि उसने गलत किया, उसने गलत किया, लेकिन ये बताइए कि वो जो दूसरा ऑप्शन है उसका भी तो कोई जवाब दीजिए आप। तो काउंटर के पीछे एक आर्गुमेंट के पीछे काउंटर आर्गुमेंट होता है, उस काउंटर आर्गुमेंट को आप खुद सोचिए और उसको सोचने के बाद आप जवाब देने के काबिल हो जाइए। जब ये हो जाए, जब आप अपने प्रूफ्स दे दें, अब आखिर में जाकर आपका कंक्लूजन आ जाएगा। आप किस कंक्लूजन तक पहुंचना चाहते हैं और जो आप क्लेम कर रहे थे वो क्लेम आपको नतीजा साबित हो रहा है या नहीं हो रहा, ये आपका आखिर में जाकर काम होगा कि आप देखेंगे कि आपका जो क्लेम था वो आखिर में साबित होता है या साबित नहीं होता। अगर ये तो मैंने नॉर्मल पेपर कहा, बाज़ औक़ात हम नॉर्मल पेपर नहीं लिख रहे होते, हम रिसर्च पेपर लिख रहे होते। रिसर्च पेपर के अंदर कोई क्लेम नहीं किया जाता, रिसर्च पेपर के अंदर कोई क्लेम नहीं होता, सिर्फ एक फर्जिया होता है, सिर्फ एक फर्जिया होता है, और कंक्लूजन में उस फर्जिए को एक तरफ सेट कर दिया जाता है कि अब उस फर्जिए में से क्या साबित हुआ, ये साबित हुआ या वो साबित हुआ। मसलन अगर मैं 9/11 के ऊपर सिंपल पेपर लिखूं तो मैं शुरू में कह दूंगा ये अमेरिका ने किया था, ये इसके सब कुछ। अगर मैं रिसर्च वर्क कर रहा हूं और मैं शुरू में लिख दूंगा अमेरिका ने किया था, इसका मतलब है ये फेलियर है, वो रिजेक्ट हो जाएगा। शुरू में मुझे लिखना पड़ेगा कि इस ये वाकया बहुत अहम है, इसमें कई ओपिनियंस हैं। एक ओपिनियन ये है कि शायद अमेरिका ने किया था। मैं अपने पेपर के अंदर इस बात को जज करूंगा कि ये वाकया किया था या नहीं किया था। तमाम तर चीजें करने के बाद कंक्लूजन दे दूंगा कि साबित हुआ या साबित नहीं हुआ। ठीक है, बस कभी आप रिसर्च पेपर लिख रहे होते हैं तो हाइपोथेसिस से आप आगे नहीं बढ़ सकते, फर्जी से आप आगे नहीं बढ़ सकते। सिंपल पेपर लिख रहे हैं आप क्लेम कर सकते हैं, और अगर आप डिस्क्रिप्टिव लिख रहे हैं तो आप एक टॉपिक देकर उसके ऊपर जो लिखना चाहें वो आप लिख सकते हैं। ठीक है जनाब, ये एक ब्रीफ आपकी खिदमत में पेपर राइटिंग के बारे में कि अगर आप एक पेपर लिखने जा रहे हैं तो पेपर को किस तरीके से लिखिए। अच्छा, ये जो मैंने सब हेडिंग्स बनाई, जरूरी नहीं कि आप यही सब हेडिंग्स बनाएं, मुमकिन है कि आप ये सब हेडिंग्स ना बनाएं। मिसाल के तौर पर फिर मैं कहूंगा वो 9/11 के इवेंट को ले लेते हैं, मसलन 9/11 के इवेंट के ऊपर आप लिख रहे हैं, मुमकिन है कि आप कुछ सेंटेंसेस लिखने के बाद आप एकदम से बैकग्राउंड पे जाएं। असल कोई जरूरत नहीं है कि आप क्लेम की हेडिंग लगाएं, टॉपिक की हेडिंग लगाएं। मुमकिन है ये जो आपने चंद सेंटेंसेस लिखे हैं इन्हीं के अंदर इंट्रो और टॉपिक को आपने कवर कर लिया, जरूरी नहीं कि आप टॉपिक की हेडिंग लगाएं। आपने बैकग्राउंड की हेडिंग लगाई, मुमकिन है कि आप हेडिंग लगाना पसंद ना करें, सब हेडिंग लगाना आप ऐसे ही लिखना पसंद करें। ठीक है, लेकिन हम जिस लेवल पर फिलहाल करना चाहते हैं वहां हम अप्रिशिएट करेंगे कि सब हेडिंग्स हों, क्योंकि सब हेडिंग्स से पेपर की एक फॉर्मेट बन जाता है और आपको ये समझ में आ जाता है कि ये जो आपने किया है ये क्या किया है। तो एक बहुत इंपॉर्टेंट चीज है जो अगर आपके पेपर के साथ हो, जैसे कि मैंने कहा वो इंपॉर्टेंट है, वो क्या है, चार्ट्स। कि आप चार्ट्स स्टेटस चार्ट्स लगा दें तो उससे आपको पता चल जाए कि आपका डेटा कहाँ जा रहा है। मिसाल के तौर पर अब जैसे यहां पर ये पेपर ऊपर हुआ फूड क्राइसिस के ऊपर, तो फूड क्राइसिस के ऊपर इन्होंने ये दिया कि चाइना के अंदर फूड की जो जनरल प्राइसेस थी वो 18% इंक्रीज हुए, 13% इंडोनेशिया पाकिस्तान में हुई है, 10% और मोर लैटिन अमेरिका में हुई, 10% रशिया में, 10% इंडिया में। अगर इसको चार्ट में देना होता और चार्ट में देना चाहिए था तो ये क्या करते हैं, ये लिख देते हैं। मिसाल के तौर पर मसलन ये यहाँ पे नंबर होता, यहाँ पर इंक्रीज, ठीक है, तो मसलन 1 इंक्रीज इन फूड प्राइसेस, 13 कंट्री पाकिस्तान। और आजकल आपके पास सॉफ्टवेयर और जो मसलन एक्सेल वगैरह है उसके अंदर इसको ए टू जेड लाने के अंदर सॉर्ट आउट करना बहुत ही आसान है। तो आपने डेटा देना शुरू कर दिया, बाद में उसको सॉर्ट करके एक क्लिक किया तो वो सब आपको 12, 10, 9, 8, 7 पे ले आएगा, कंट्री वाइज भी यहीं पे एडजस्ट कर देगा इसको। तो जितना आपका स्ट्रांग चार्ट होगा, अच्छा ये चार्ट आपने दे दिया, अब नीचे लाइन में बताइए आपने चार्ट कहां से निकाला है, चार्ट आया कहां से आपके पास। ठीक है, मतलब आपने बहुत अच्छा चार्ट दिया है, बहुत अच्छा डेटा इसके अंदर जमा हुआ है, लेकिन ये आपको कहां से मिला। ठीक है, तो आप उसकी रेफरेंस को यहां पर दे दीजिए। और इसके अलावा एक और तरीका होता है वो आपको बताइए, जो लोग फिजिक्स वगैरह में काम कर चुके हैं वो ग्राफ्स हैं, कि आप ग्राफ्स दे देते हैं। मिसाल के तौर पर इंक्रीज इन फूड प्राइसेस, इंक्रीज इन फूड प्राइसेस यहां पर आपने रख लिया और यहां पर आपने कंट्री रख लिया। अब एक कंट्री पाकिस्तान आया, इसका इंक्रीज 10% था, ये ब्लॉक आपने दे दिया। एक कंट्री था जिसका इंक्रीज 13% था, फर्ज कीजिए ये आपका ब्लॉक दूसरा आ गया, दूसरा कंट्री। मिसाल के तौर पर फर्ज कर लेते हैं ऐसे ही चाइना था। तो आप ब्लॉक्स के जरिए से अपने स्टैटिस्टिक्स को शो करने की कोशिश करते हैं। बस कभी आप स्टैटिस्टिक्स को डेटा को यहां से शो करते हैं चार्ट के जरिए से, कभी आप इन ग्राफ्स के जरिए शो करते हैं, पाई और ये और वो, जितने भी बहुत सारी टेक्निक्स इसके अंदर मौजूद है। सारा काम ये है आपका डेटा बिल्कुल ऑब्वियस क्लियर हो और आप उसको दिखा सकें लोगों को, साबित कर सकें। दुरूद भेजे मोहम्मद व आले मोहम्मद। अब मिसाल के तौर पर बाज़ोकात हमें हत्ता तारीखी वाकयात को चार्ट बनाना पड़ जाता है, वो कैसे। मिसाल के तौर पर आपने पाकिस्तान के प्राइम मिनिस्टर्स के बारे में बताना है तो आप क्या, मिसाल के तौर पर नंबर दिया आपने प्राइम मिनिस्टर और इसका मिसाल के तौर पर टेन्योर और ब्रीफ डिस्क्रिप्शन। अब आपने लिखा मिसाल के तौर पर पाकिस्तान के पहले प्राइम मिनिस्टर कौन है, मिसाल के तौर पर लियाकत अली खान। टेन्योर इनका कब से कब है, 1947 से 1951 तक, सही है। ब्रीफ डिस्क्रिप्शन दो लाइनों के अंदर, दूसरा, तीसरा, चौथा, ये अगर आप पेपर पे लिखें इतना हैपेजर्ड होगा, पढ़ना मुश्किल हो जाएगा, आपको रिवीजन करना मुश्किल हो जाएगा, लेकिन अगर आप ये चार्ट बना लें बहुत क्लियर बिल्कुल 1947 यहाँ पे अचानक आपके जहन में आया, पता नहीं 71 की वॉर में कौन प्राइम मिनिस्टर था, कट से देखते हुए आप पहुंचे 71 ये प्राइम मिनिस्टर था, ये हुआ था। कितना आप इंफॉर्मेशन को ग्राफ्स में लाएं, चार्ट्स में लाएं, ये बहुत बड़ी स्किल है और ये बहुत अच्छे तरीके से इस्तेमाल होती है इंसाइक्लोपीडियाज के अंदर। आप कभी ब्रिटानिका देखें जो प्रिंटेड वर्जन हो, प्रिंटेड वर्जन में देखें, ब्रिटानिका देखें, चिल्ड्रन इंसाइक्लोपीडिया के अंदर देखें, तो आपको दिखाई देगा कि नॉलेज को एक्सप्रेस करने के लिए वो लोग कितना अच्छा मेथोडोलॉजी इस्तेमाल कर रहे होते हैं, जिससे आपने फॉर्म पिक कर रहा होता है कि हमने क्या कहना है। मिसाल के तौर पर ये जो पेपर हमारे पास है, हिस्ट्री ऑफ प्राइम मिनिस्टर्स ऑफ पाकिस्तान, ये एक पेज, दो, तीन, चार पेज के अंदर आ रहा है, और ये सब क्या कर सकते थे, एक सफे में आ सकते थे, सारा एक सफे में आ जाएगा, न इसमें ईयर्स रिपीट करने पड़ते, कुछ नहीं करना पड़ता, बस चार्ट बनाना था और ज्यादा से ज्यादा एक सफा ये लेता, एक सफा ये सामने का लेता, मामला खत्म हो जाएगा। आपकी स्किल्स हैं कि आप अपने काम को कितना ज्यादा ऑर्गेनाइज करना चाहते हैं, किस तरीके से, ठीक है। अब आते हैं, मैं कुछ चीजें आपकी खिदमत में अर्ज करना चाह रहा हूं कि जो पॉलिटिक्स के अंदर वाकई इंपॉर्टेंट है। कल मैं एक साहब से मिला, उन्होंने ये एग्जाम्पल मुझे दी, मुझे बहुत अच्छी लगी, मैं अभी आपके सामने देता हूं। उन्होंने इस तरह से किया कि उन्होंने कहा कि दुनिया के जितने इंस्टीट्यूशन है उन सबको जहन में सोचें। मैसा उन्होंने कहा कि भाई यहां पे बैंक हों फर्ज करें, यहां पे आपके कारखाने हैं, यहां पर आपके स्कूल्स हैं, यहां पे यूनिवर्सिटीज हैं, और यहां पर मिसाल के तौर पर आपने गवर्नमेंट सोच ली है, यहां पे आपने दीनी मदारिस सोच लिए, जितने भी इदारे दुनिया के अंदर हैं सब सोच लें। अब वो इदारे बहुत बड़े बड़े भी हो सकते हैं, जैसे मिसाल सिटी बैंक आपने सोच लिया, आपने अमेरिकन गवर्नमेंट सोच ली, आपने चाइनीज गवर्नमेंट सोच ली, दुनिया में जितना कुछ भी है सबको आपने यहां पर सोच लिया, वो ढेर आपने आपके जहन में आ गया। फिर उन्होंने इस तरह से किया, कहा कि साहब फर्ज करें दो आदमी है, एक ये आदमी है जो बहुत नेक है, ये सच्चा है, अमानतदार है, वफादार है, सारी अच्छाइयां दुनिया की सारी इसके अंदर है, सही है। ये एक और आदमी है, दुनिया की जितनी बदमाशियां हैं सारी इसके अंदर, सही है। ये सब इसके कंट्रोल में आ जाए ये ज्यादा चांस है आज के जमाने में, या इसके कंट्रोल में आए, आज के जमाने में किसका ज्यादा चांस है कि वो कंट्रोल कर लेगा, सही। सब कहेंगे इसका चांस है, सही है। इसका मतलब क्या है, ये सारे इदारे शैतानी हैं, अगर ये खुदा के बनाए हुए होते तो ज्यादा चांस इसके पास होना चाहिए था ना। इसका मतलब ये बदबख्ती है, इसका मतलब है हम एक शैतानी निजाम के अंदर जिंदगी गुजार रहे हैं। वरना अगर ये रहमानी निजाम होता, मसलन अभी अब देखो ना, मैं इसको उन्होंने तो नहीं कहा, मैं कह रहा हूं, मसलन अगर मुझसे कोई कहे ईरान के सेटअप को सोचो, पूरा सेटअप सोच लो, वली फकीर, शूरा निगहबान, मजलिस खबरगान, पार्लियामेंट, प्रेसिडेंट, इनके कॉन्स्टिट्यूशन ने जो शराइत दिखी है सब सोचो, अब सोचो इसके ऊपर बदमाश के आने का चांस ज्यादा है या नेक आदमी के, या ऑब्वियसली तुम्हारा दिमाग कहेगा इसमें नेक आने का चांस ज्यादा है। बदमाश आए उसको कितने फिल्टर से गुजरना पड़ेगा फिर बदमाशी करता वहां तक पहुंचे, वहां पर काम आसान नहीं है, वहां पर काम मुश्किल है, ज्यादा चांस ये कि सही आदमी आ जाएगा, ठीक है। इसका मतलब है ये निजाम इलाही निजाम है, और जो दुनिया का निजाम है ये बदमाशों का निजाम है। ये खुद इस बहुत बात का बहुत बड़ा प्रूफ है कि वाकई दुनिया का निजाम शैतानी निजाम है। अच्छा, अब ये तो हमने ऐसे ही मैंने आपकी खिदमत में अर्ज कर दिया जो उन्होंने मिसाल दी और मुझे बहुत अच्छी लगी। जो बात मैं आपकी खिदमत में अर्ज करना चाह रहा हूं, याद है पहले एक जमाने में वो आते थे कुछ स्केल्स वगैरह आते थे जिसमें यूं करके देखो तो ये तस्वीर होगी, यूं करके देखो तो एक और तस्वीर होगी, आते थे ना। कभी ऐसा होता है एक पिक्चर बनी हुई होती है, फर्ज करो ऐसी एक्स वाई जी कोई भी पिक्चर बनी हुई है, आपसे कहा जाता है यहां से खड़े होकर देखो तो ये लगेगा, वहां से खड़े होकर देखो ये लगेगा, उल्टे खड़े होकर देखो यूं होगा, वो दूर चले जाओ ये देखो। कभी आपका दिल चाहता है, कहते हैं अच्छा अगर मैं कोई हरकत ना करूं सीधा खड़े होकर देखूं फिर क्या होगा, सही है। तो कहते हैं नहीं इसकी इजाजत नहीं है, या इधर जाओ या इधर जाओ या उल्टे हो जाओ या वहां चले जाओ वहां चले जाओ, सीधे खड़े होकर देखने की इजाजत नहीं है। क्यों? अगर सीधा खड़े होकर देख लिया तो जो असली है वो मुझे समझ में आ जाएगा। اور اصلی کو سمجھنا اس کے لیے نقصان دہ ہے. تو کیا ڈرامہ کرتے ہیں, ادھر ادھر گھماتے رہیں گے اور کہیں گے دیکھو اگر دیکھو نا یوں کر کے دیکھو گے تو تمہیں اتنی خوبصورت چیز نظر آئے گی, یوں کر کے دیکھو گے یہ ہو جائے گا وہ ہو جائے گا. اب آپ اسی میں لگے رہیں گے, زندگی گزار دیں گے آپ اسی میں کہ میں ادھر سے دیکھ لوں ادھر سے دیکھ لوں, یوں چلا جاؤں وہاں چلا جاؤں. اور ایک دفعہ آپ کو چانس نہیں دیں گے کہ بھائی کھلی آنکھوں سے اصل کو دیکھنے کی کوشش کرو, یہ اصل میں کیا ہے. ہمارے ساتھ دنیا کے نظام میں یہی ہو رہا ہے, ہم لوگ کو ایک نظام دکھایا گیا ہے جس کے اندر مثال کے طور پر آن ٹاپ جو اس وقت ہیں وہ مثال کے طور پر امریکہ ہے, اس کے ساتھ اقوام متحدہ ہے, اس کے ساتھ یورپین برادری ہے, مختلف ممالک ہیں, ان کے ساتھ بینکس ہیں, ان کے ساتھ انڈسٹریز ہیں. اب ان تمام کو دکھانے کے لیے انہوں نے کھلونے استعمال کیے ہوئے, ہمیں کسی طرح سے ایسا دکھائیں گے کہ یہ ہمیں اچھا لگے. کم از کم ہم یہ سوچیں اس کا کوئی آلٹرنیٹ ہو ہی نہیں سکتا. وہ ہمیشہ چند چیزوں کے اوپر اصرار کریں گے. پہلی بات, یہ سب کا سب نیچرل ہے, ایسا ہی ہونا تھا. ہمیشہ یہ بتائیں گے چاہے اچھا ہو یا برا ہو, یہ یہی ہونا تھا. دوسری بات یہ دکھائیں گے کہ کوئی سازش انوالو نہیں ہے, نیچرل ہے, کوئی سازش انوالو نہیں ہے. وہ کیا کرو, اوبیڈینٹ بن جاؤ. دوسری چیز جو ہمیں دکھائیں گے وہ کہیں گے اس نظام کے اوبیڈینٹ بن جاؤ. کیوں, فائدہ کیا ہوگا اگر اس نظام کے اوبیڈینٹ بن جاؤ, تمہیں یہ بینیفٹ مل جائیں گے جو کبھی ملنے نہیں ہوں گے. لیکن وہ آپ کو ایسے بتائیں گے کہ اگر آپ اس نظام کے اوبیڈینٹ بن جائیں تو آپ کو یہ بینیفٹ ملیں گے. تیسری بات کہیں گے کہ اس کا کوئی آلٹرنیٹ موجود نہیں ہے, کوئی آلٹرنیٹ نہیں ہے. یعنی اب تم یہ کہو یہ نہ ہو کچھ اور ہو, نہیں یہی ہے, اس کے علاوہ کچھ نہیں. اب میں چند مثالیں دیتا ہوں صاحب. آپ کے سامنے ایک بدقسمت حقیقت ہے جس کا نام اسرائیل ہے, صحیح ہے؟ کیا کہہ رہے ہیں, نیچرل ہے, اس کے اوبیڈینٹ ہو جاؤ, اس کا کوئی آلٹرنیٹ نہیں ہے, ہے رہے گا, اس کے اوبیڈینٹ ہو جاؤ اور یہ بالکل نیچرل ہے, یہی ہونا تھا, صحیح ہے. اب جو چھوٹے دماغ کے لوگ ہوتے ہیں نا, وہ ان کی بنائی ہوئی اس پکچر کے اندر گھوم جاتے ہیں. وہ کہتے ہیں ہاں یہ اسرائیل کو تو ہونا ہی تھا, اب تو ہے, اب تو اس نے جانا بھی نہیں ہے, اب تو ماننا ہی پڑے گا. اچھا پھر وہ یوں کہیں گے, اب کو اب چونکہ یہ رہے گا, ہمارے پاس کوئی اور راستہ ہے؟ اچھا کوئی یہ نہیں کہے گا یہ کس نے گارنٹی دی کہ رہے گا, بھائی غلط آیا غلط جائے بھی تو صحیح. تو یہ کہیں گے نہیں, اب تو جو ہو گیا ہو گیا, اب تو ختم ہو گیا. پہلے تو وہ اس بات کو قبول نہیں کریں گے کہ یہ غلط ہے, کہیں گے بالکل صحیح تھا. اگر کوئی کہے غلط بھی تھا تو کہیں گے اس کا کوئی آلٹرنیٹ نہیں ہے, جو ہونا تھا وہ ہو چکا, اب آپ یہ بتاؤ اس کے ہوتے ہوئے کیا کرنا ہے. اور اب آپ کو کہنے کا حق نہیں دیں گے کہ نہیں اگر یہ نہ ہوا تو کہیں گے نہیں, نہ ہونے کو سوال ہی نہیں ہے. تو یہ اسرائیل کو نکال دو یہاں پہ. ایک اور چیز رکھ دیتا ہوں, کیا ورلڈ اکانومی. ورلڈ اکانومی کیا ہے, جو کمپلیٹ انجسٹس ہے, 100% ظلم ہے. کیا ثابت کریں گے, یہی نیچرل ہے, اس کے اوبیڈینٹ بن جاؤ, اس کا کوئی آلٹرنیٹ نہیں ہے. ہر چیز میں ڈرامہ یہی ہے, اس کو نکال دو یہاں سے. تیسری چیز لگ, کیا, ایجوکیشن. ایجوکیشن میں کیا ہے, یونیورسٹیز ہیں, کالجز ہیں, جن کی خرابیوں کو ہم سمجھ رہے ہیں, صحیح ہے. ابھی کیا کہیں گے, یہ بالکل نیچرل ہے, یونیورسٹی تو ہونی چاہیے تھی, اس کے آپ اوبیڈینٹ بن جائیں, اس کی آپ نے ڈگری نہیں لی تو آپ جاہل انسان ہیں. تیسری بات یہ کہ اس کا کوئی آرڈینٹ نہیں ہے, آپ کے پاس یہ نہیں ہوا اس کا مطلب ہے آپ نہیں لیں, ختم ہو گیا آپ کا. ہمیشہ ان کا طریقہ کار یہی ہے. اب ان کے مقابلے میں کرنا کیا پڑتا ہے, سب سے پہلے یہ دیکھنا پڑتا ہے بھائی یہ جو کہہ رہا ہے یہ نیچرل ہے, آیا یہ واقعہ نیچرل ہے, یہ کہہ رہا ہے ایسا ہی ہے, یہ یہی ہونا تھا, آپ کو یہ دیکھنا ہوتا ہے واقعہ نیچرل ہے. اب میں ایک چوتھا ٹاپک چینج کرتا ہوں, میں آپ کو بتانا چاہ رہا ہوں پوری دنیا اس ڈرامے کے اندر گھوم رہی ہے, کوئی چیز نیچرل نہیں ہے یہاں پہ. مثال کے طور پر ڈیولپمنٹ. ڈیولپمنٹ کسے کہتے ہیں ہمارے, ترقیاتی کام. کیا ہوتا ہے ترقیاتی کام, مثلا مین ہول کھدا ہوا ہے اوپر لکھا ہے ڈیولپمنٹ ورک ان پروگرس, صحیح ہے. वो कहते हैं ये तरक्याती काम है, सेवरेज की लाइन पड़े, सड़क पड़े, बिजली आए, इमारतें बने, ये तरक्याती काम है। अच्छा, ये आए वाकई यही तरक्याती काम सही है? वो आपसे कहेंगे हाँ यही है, और क्या होगा, यही है, नेचुरल है, यही है, बिल्कुल सड़कें बने ये। अच्छा, अब आप कहेंगे अच्छा नेचुरल है, तो आप क्या हमें क्या करना है, क्या आप तरक्की करें वरना आप गैर महजब है, आपकी सड़कें टूटी हुई यार, आपको इतने आप तो इंसान नहीं है, इसका मतलब और कोई अल्टरनेट है नहीं, अल्टरनेट नहीं है, यही करना है बस, सही है। अब पूरी दुनिया तरक्की के शाहरा के ऊपर गामजन है, सही है, यही करेगी। अच्छा वाकई तरक्की यही है, वो किसी दूसरे सिस्टम को एक्सेप्ट नहीं करेंगे। इन सब का सम क्या है, इन सब का सम ये है कि नो अल्टरनेट सिस्टम, अकल के किसी दूसरे सिस्टम को एक्सेप्ट नहीं करते। मतलब आप क्या इस्लाम की राय में ऐसा नहीं है, तो कहते हैं हमें इस्लाम से कोई गरज नहीं है, आप जैसे भी हम ऐसे ही हैं। अब इस्लाम की राय में क्या है, इस्लाम की राय में डेवलपमेंट रोड्स बनने का नाम नहीं है, तज़किया नफ्स का नाम है। हमारे यहां जब तक तज़किया नफ्स ना हो कोई डेवलपमेंट नहीं है। अगर तज़किया नफ्स नहीं है और पैसा बहुत ज्यादा है, जिसको हम कहते हैं हैवानियत, हमारे यहां ये डेवलपमेंट है तज़किया नफ्स। अच्छा तज़किया नफ्स होगा तो उसमें क्या होगा, उसमें लोगों की अच्छी सिफात बढ़ जाएंगी, बुरी सिफात कम हो जाएंगी, सही। अच्छा अगर इसका उरूज होगा तो क्या होगा, इसका उरूज ये होगा कि वो मटेरियल डेवलपमेंट भी मिल जाएगी, लेकिन रास्ता मटेरियल डेवलपमेंट को डायरेक्ट अप्रोच करने का नहीं है, रास्ता जो है वो आपकी स्पिरिचुअल डेवलपमेंट से। अब बेहतरीन काम होता है दो निजाम को टकरा कर एक सम लेना। मिसाल के तौर पर दुबई बहुत ज्यादा डेवलप्ड है, किस सेंस में, मटीरियल डेवलपमेंट, और जो हम डेवलपमेंट कह रहे हैं उसमें जितना इसमें डेवलप्ड है उतना ही इसके अंदर अनडेवलप्ड है। बस मुल्क इधर से भी डेवलप हो सकते हैं, इधर से भी डेवलप हो सकते हैं, मसलन ईरान दोनों फेजेस के अंदर अपने आप को डेवलप करने की कोशिश कर रहा है। बस मुल्क दोनों के अंदर अंडर डेवलप हो सकते हैं, मसलन बदकिस्मती से पाकिस्तान ना इधर डेवलप हो रहा है ना उधर डेवलप हो रहा है, दोनों में अंडर डेवलप है। एक मसल दुबई है, इधर से डेवलप हुआ है उधर से माइनस डेवलपमेंट ले रहा है, ठीक है। ये जो मुश्किल है कि आप एक और पिक्चर बनाने की कोशिश करें अपने जहन के अंदर, ये दुनिया के सख्त तरीन कामों में से एक काम है, ये दुनिया के सख्त तरीन कामों में से एक काम है। इसके लिए आपको क्या चाहिए होता है कि आप एक दूसरी पिक्चर को लेने की कोशिश करें। अच्छा पॉलिटिक्स में बार बार ऐसा ही होगा, मैं फिर एक मिसाल देता हूं, इराक वॉर, अभी जिस किसी ने पेपर लिखा उसने भी यही सब कुछ लिखा हुआ, उसने भी यही लिखा हुआ, ठीक है। इराक वॉर क्यों लड़ी गई, हम चंद चीजों को लिखते हैं, मसलन पहली पॉसिबिलिटी है, पहली पॉसिबिलिटी है कि ये ह्यूमैनिटेरियन बेसिस के ऊपर लड़ी गई है, इंसानियत की खातिर लड़ी गई है। दूसरी बात ये पॉलिटिकल मोटिव्स थे, इसके अंदर डेमोक्रेसी लाना चाहता था अमेरिका। तीसरी बात इसके इकोनॉमिकल बेनिफिट थे, मसलन ऑयल मनी, आप इसको ट्रेड कह सकते हैं। चौथी बात के सब कुछ कुछ नहीं था, यूएस सुप्रीमेसी, सारा हदफ यह था कि अमेरिका की बर्तरी कैसी हो। पांचवी बात मुमकिन है कि एंटी रिलीजन थी, ये सब और एंटी रिलीजन थी। एंटी रिलीजन क्या थी, तमाम दुनिया के मजाहब के खिलाफ थी, चाहे वो ईसाई हो तो चाहे वो इस्लाम। उन्होंने कोशिश की कि सबको कुचल के रख दें, ईसाई को भी बड़ा गर्क करें इसके अंदर, इस्लाम को भी सत्यानाश करें, सही। अब आप कैसे जज करेंगे कि ये क्या है, सबसे पहली जो चीज चाहिए होगी आपको वो ये कि जो पिक्चर आपको दिखाई जा रही है पहले इसके पीछे देखने के काबिल हो जाए, सही है। तो जो पिक्चर आपके सामने स्ट्रेट फॉरवर्ड बिल्कुल साफ सुथरी दिखाने की कोशिश की जा रही है, पहले तो इसको देखिए कि जो दिखाया जा रहा है ये वाकई ऐसा ही है। अच्छा मैं हमेशा दिखाए जाने वाली पिक्चर के ऊपर बुरी नजर से देखता हूं, क्यों, क्योंकि अगर दुश्मन मुझे कोई पिक्चर दिखा रहा है नॉर्मली चांस इस बात का है कि कमबख्त धोखा मार रहा है, ये मुझे ट्रू पिक्चर नहीं देगा, ये धोखा देगा, ठीक है। तो वो जैसे ही मैं देखता हूँ कि बीबीसी मुझे ये समझा रहा है, सीएनएन ये समझा रहा है, जो बड़े बड़े बदमाश हैं ये समझा रहे हैं, तो फौरन सबसे पहले तो मेरा दिमाग खटकता है कि ये जो समझाने की कोशिश कर रहा है ये क्यों कर रहा है, सही है। अच्छा, अब मुझे पहले तो उस क्यों को पकड़ना होता है कि ये मुझे कोई ड्रामा करने की कोशिश कर रहा है। उसके लिए मुझे क्या करना पड़ता है, उसकी एनालिसिस के ऊपर अपनी जजमेंट देनी होती है कि ये जो इसने बात कही ये सही थी या गलत थी। बस पहले मुझे कष्ट करना होता है कि ये जो बता रहा है ये सही है या गलत है। दोबारा फिर पीछे जाके ये देखना पड़ता है फिर असल पिक्चर क्या रही होगी, सही है। बस आपने दो काम करने, पहले तो जो आपको पिक्चर प्रेजेंट की जा रही है उसकी वीकनेसेस को पकड़ना है, फिर जो पिक्चर आपके जहन में आ रही है उसकी स्ट्रेंथ को देखना है। पहले जो पिक्चर दिखाई जा रही है इसकी वीकनेस को पकड़ना, फिर जो पिक्चर आप बनाना चाह रहे हैं उसकी स्ट्रेंथ को लाने की कोशिश करें, उसको साबित करने की कोशिश करें। इस काम के लिए आपको एक बहुत इंपॉर्टेंट चीज की जरूरत है, वो एक विजन है। आप दुनिया को खुद कैसे देखते हैं, आप तमाम इवेंट, मदर ऑफ एवरी एनालिसिस वो आपका क्या है, हर चीज की बुनियाद आपके पास क्या है, सही है। मुमकिन है आप ये कहें पूरी दुनिया के अंदर जो कुछ होता है वो इकोनॉमी की खातिर होता है, ये बुनियाद है। तो अब आपसे कोई ये कहेगा ना, भाई ये जो हमने हमला किया ना ह्यूमैनिटेरियन बेसिस पर किया है, आप कहेंगे बकवास कर रहा है। मेरी जो बुनियाद है वो क्या है, जो होता है इकोनॉमी की खातिर होता है, इसकी खातिर नहीं होता, सही है। तो आप इसकी वीकनेस को पकड़ेंगे और इसकी स्ट्रेंथ को शो कर देंगे, लेकिन सबसे पहले आपको चीज चाहिए कि आपका अपना विजन क्या है। अब हमारे सामने एक बहुत इंपॉर्टेंट क्वेश्चन आता है, आप पूरी दुनिया के बारे में जो कुछ यहां पर हो रहा है, एक तरफ से अच्छाई एक तरफ से बुराई, जो कुछ भी आप देख रहे हैं, आपकी राय क्या है, सही है। अब हम अपनी राय देने की कोशिश करते हैं यहां पर कि वो जो दुनिया के बारे में हमारा विजन है वो क्या है। अच्छा, ये क्यों इंपॉर्टेंट है, मैंने बताया अगर ये विजन हमारे पास ना हो तो हम असल केस तक कभी भी नहीं पहुंच पाएंगे, हम मीडिया के दिखाए हुए केस के अंदर घूमते रहेंगे, असल केस पे कभी भी हमारी रसाई नहीं हो पाएगी। तो जो असली विजन है वो हमें पकड़ना पड़ता है। मसलन अभी आज लोग कुछ लोग कह रहे हैं भाई असल मामला इकोनॉमी का है, ऑयल का मामला, हमारे ख्याल में असल मामला इकोनॉमी का नहीं है, सही। कुछ लोग कहते हैं भाई असल मामला पावर का है, कुछ लोगों को गवर्नमेंट चाहिए होती है। असल का मतलब क्या होता है, फिर हर जगह ये होगा। मसलन आया फिरौन हजरत मूसा से टकराया, मामला सिर्फ पावर का या कुछ और भी है, मामला सिर्फ इकोनॉमी का है, दौलत का मामला, दौलत की खातिर टकराया या कुछ और भी है। मसलन आप कहेंगे हाँ कभी ये है कभी वो है, मसलन क्या फिरौन के मामले में पावर है और कारून के मामले में दौलत। अब ये मदर ऑफ एवरी एनालिसिस नहीं बना, क्यों, आप रूट तक नहीं पहुंच पा रहे, रूट तक जाके देखो कुछ और होना चाहिए। पहले रूट को डिफाइन करो, इन दोनों के पीछे कोई कॉमन रूट है, अभी देखें मिसाल के तौर पर इन दोनों के पीछे क्या कॉमन रूट है। आप कह सकते हैं कि इंसान की बातिल ख्वाहिशात, वेन डिजायर्स, बातिल ख्वाहिशात, इंसान के अंदर कुछ बातिल ख्वाहिशात हैं। कभी ये बातिल ख्वाहिशात ताकत का नशा देती हैं, कभी ये बातिल ख्वाहिशात दौलत का नशा देती हैं, कभी ये बातिल ख्वाहिशात मिसाल के तौर पर लग्जरीज का नशा देती हैं, प्लेजर्स का नशा देती हैं, सही है। बस असल इशू क्या है, वेन डिजायर्स, बातिल ख्वाहिशात। अब एक और सवाल है, अगर ये बातिल ख्वाहिशात हर इंडिविजुअल की अलहदा है, इसका मतलब है कंटिन्यूटी नहीं होनी चाहिए। भाई फिरौन की बातिल ख्वाहिश थी, उसका नमरूद से क्या ताल्लुक, कारून की एक बातिल ख्वाहिश थी, उसका हमसे क्या ताल्लुक। अगर बातिल ख्वाहिश हर फर्द की है तो वो तो हर एक का केस अलग है, इसका मतलब है मैं कोई लॉ नहीं बना सकता। मसलन अमेरिका के अंदर फर्ज करो 32 करोड़ लोग जिंदगी गुजार रहे हैं, इन सब की बातिल ख्वाहिशात हर एक की अलग अलग है, तो इनके पीछे इन इंफरादी बातिल ख्वाहिशात से सिस्टम कैसे बन गया। अगर हर एक की बातिल ख्वाहिश अलहदा थी तो इनसे सिस्टम कैसे बना, और इनकी बातिल ख्वाहिशात के मुकाबले में क्या है, सही है। मसलन एक आदमी पावर के पीछे भाग रहा है, सामने हजरत मूसा अलैहिस्सलाम, एक आदमी दौलत के पीछे जा रहा है, सामने हजरत मूसा अलैहिस्सलाम, ایک آدمی لگزریز کے پیچھے جا رہا ہے, پھر سامنے حضرت موسیٰ علیہ السلام ہے, یہ تو سارے وین ڈیزائرز ہیں, یہ کیا ہے پھر؟ اب آپ فوراً جواب میں کہیں گے یہ ہے ریشنلٹی, عقل. یہاں پر خواہشات ہیں, یہ جو باطل کیمپ ہے یہ خواہشات کا کیمپ ہے, اور وہ جو ادھر حق کا کیمپ ہے یہ عقل کا کیمپ ہے. اور جتنی خواہشات ہوتی ہیں باطل کی وہ جا کر ٹکراتی ہیں کسی کی عقل سے. یہاں ابو سہل, ابو سفیان, ابو لہب ہے, اور وہاں پر ایک رسول خدا کی عقل ہے, اصل میں اس سے ٹکرا رہی ہے. وہ عقل قبول نہیں کرتی کہ باطل ہو, پھر مسئلہ وہی رہ جائے گا, کنٹینیوٹی پھر کیسے آئی, سسٹم کیسے بنے. اب ہمیں جا کر اور پیچھے جا کے دیکھنا پڑے گا, آیا ان باطل خواہشات کے پیچھے بھی کچھ ہے, اور اس عقل کے پیچھے کچھ اور ہے کیا؟ ہم فوراً ایک جگہ پہنچ سکتے ہیں, ان باطل خواہشات کے پیچھے شیطان ہے اور اس کے پیچھے اللہ ہے. بس اصل جنگ کس کی ہے؟ یہ جہاں کہیں چلے جاؤ اصل جنگ یہ ہے, باقی سب سامنے کی پکچر. امریکہ اور امام خمینی ٹکرا گئے, صدام اور فلاں ٹکرا گیا, نمرود اور حضرت ابراہیم ٹکرا گئے, یہ سارے ٹکراؤ کے پیچھے ایک شیطان ہے اور ایک اللہ ہے. صحیح ہے. اب یہ شیطان کو اللہ کے سامنے لانا اتنا اچھا نہیں لگ رہا, صحیح ہے, کیونکہ شیطان تو مخلوق ہے اور اللہ خالق ہے. اب میں اس کی پکچر کو صحیح کرتا ہوں, یہاں پہ اللہ نہیں ہے درحقیقت, یہاں پر ہے حجت خدا. صحیح ہے. بس ایک طرف سے شیطان ہے جو دنیا کے اوپر, اچھا دونوں کا جو میدان ہے وہ کیا ہے؟ دنیا کا, دنیا دونوں کا میدان ہے. ایک طرف سے شیطان ہے جو اس دنیا کو کیپچر کرنا چاہ رہا ہے, اور ایک طرف سے حجت خدا ہے جو اس دنیا کو ہدایت دینا چاہ رہا ہے. اصل جنگ ان کی, باقی بیچ میں پیسز ہیں, ٹکڑے ہیں سارے. اصل جنگ یہاں پر ایک شیطان, ایک حجت خدا, ایک طرف سے شیطان, ایک طرف سے حضرت آدم, ایک طرف سے شیطان, ایک طرف سے نمرود حضرت ابراہیم, ایک طرف سے شیطان, ایک طرف سے حضرت موسیٰ. ہر دفعہ یہی معاملہ ہے. صحیح ہے. اچھا اب شیطان کے حربے کیا ہے؟ شیطان یہ تینوں چیزیں استعمال کر رہا ہوگا. کیا چیز؟ طاقت, مثلا طاقت کا نشہ, دولت کا نشہ, شہوتوں کا نشہ. صحیح. ان تمام کے لیے اپنے نمائندے بناتا ہے, تمام کے لیے نمائندے بناتا ہے. طاقت کے لیے طاقت کا نمائندہ بنائے گا. کیا مطلب؟ ایک آدمی ہوگا جو طاقت کا پجاری ہوگا. اچھا اس سے پوچھو تم شیطان کے لیے کام کر رہے ہو؟ کہ اگر نہیں میں اپنی طاقت کے لیے کام کروں. مثلا فرعون سے پوچھے تو حضرت موسیٰ سے ٹکرایا, شیطان نے تجھے بھیجا؟ کہ نہیں شیطان نے نہیں بھیجا, میرا دل چاہتا ہے گورنمنٹ میرے پاس رہے. اصل میں کس کا نمائندہ ہے؟ شیطان کا. خود اس کو نہیں پتا میں شیطان کا نمائندہ ہوں. بس شیطان اپنے نمائندے بناتا ہے اور خود ان کو نہیں پتا ہوتا کہ ہم کس کے نمائندے ہیں. بس شیطان کا گیم, ایک ٹرک کو سوچ دیجئے. یہاں پر بھی مسلسل کام ہو رہا ہے, کنٹینیوٹی ہے, یہاں پر بھی کنٹینیوٹی ہے. اس کنٹینیوٹی کو ہم سمجھ جاتے ہیں, اس کو ہم سمجھ نہیں پا رہے. اس کو ہم کیوں سمجھ جاتے ہیں؟ اس کو خدا کی وجہ سے سمجھ جاتے ہیں. مثلاً حضرت آدم آئے, انہوں نے کہا میں اللہ کا بندہ ہوں, اللہ کا دین لایا ہوں. ختمی مرتبہ آئے, انہوں نے کہا میں اللہ کا بندہ ہوں, اللہ کا دین لایا ہوں. امام آخر الزمان تشریف لائے, میں اللہ کا بندہ ہوں, اللہ کا دین لایا ہوں. ان کی کنٹینیوٹی ہمیں سمجھ میں آ جاتی ہے. حجت خدا کا تسلسل ہمارے سامنے بہت واضح ہے. لیکن یہاں پر ہم دیکھتے ہیں فیسز چینج ہو رہے ہیں اور ایک بات بھی نہیں کہتے. مثلا یہاں پہ ایک آدمی آ رہا ہے نمرود, کہتا ہے میں, مجھے عراق کی حکومت چاہیے, بابل کی حکومت چاہیے. تو کسی کا بندہ ہے؟ کہتا نہیں میں کسی کا بندہ نہیں, اپنے لیے کر رہا ہوں. اب پیچھے کون ہے؟ شیطان. لیکن یہ تسلسل میں اور آپ جان نہیں پا رہے. اگر ہم اس بات کو سمجھ لیں کہ ہر غلط کام کے پیچھے شیطان ہے, تو ہمیں سمجھ میں آ جائے گا اس کا بھی ایک نظام ہے, اس کا بھی تسلسل ہے. جیسے یہاں ایک نظام ہے, اس کا تسلسل ہے. مثلا آپ کے سامنے ولی فقیہ ہے, حق کا ایک نظام ہے. صحیح ہے. اس کا تسلسل ہے, مکمل تسلسل ہے. کیوں؟ یہ جن روایات آیات کو دیکھ کر حکم دے گا وہ سب حجت خدا اور خدا کی بھیجی ہوئی ہیں. اس کا ایک تسلسل ہے. آپ کے سامنے امریکہ ہے, اس کے پیچھے کون ہے؟ ہم اور آپ کہہ رہے ہیں کوئی نہیں. اس کا تسلسل ہے؟ نہیں، کوئی تسلسل نہیں ہے. یہ وہ غلطی ہے جو ہم کر رہے ہیں. ہمیں یہ سمجھنا پڑے گا کہ بھائی یہ حجت خدا کے سامنے کھڑا ہے، اس کے پیچھے شیطان ہوگا اور اس کا بھی ایک تسلسل ہوگا، اس کا بھی ایک نظام ہے. اچھا، شیطان کیوں ہمیں دھوکہ دیتا ہے کہ تسلسل نہیں ہے؟ تاکہ ہم یہ نہ سمجھ پائیں کہ یہ جو آج خرابی ہے یہ وہی ہے جو قارون کے زمانے میں تھی. آج ہمیں بینک دکھا رہا ہے، کہہ رہے دیکھو بینک بہت اچھی چیز ہے، ماڈرن ٹائمس کی چیز ہے، اس کا کوئی تعلق حضرت موسیٰ اور کی جنگ سے نہیں ہے. یہ جھوٹ بول رہا ہے. معاملہ وہی معاملہ ہے، پکچر نہیں ہے. اور یہ پکچر نہیں لایا اس لیے تاکہ لوگ اس کنٹینیوٹی کو سمجھ نہ سکیں. اب مجھے اور آپ کو جو شارپنیس چاہیے وہ ویژن یوں اس وجہ سے چاہیے تاکہ ہم یہ نئے لانے والی شیطانی چیزوں کو ڈسکلوز کر پائیں، ڈسکور کر پائیں کہ اصل میں وہی شیطانی کام ہو رہا ہے. اب دیکھو چند بہت بڑے بڑے شیطانی کام کیا ہو رہے ہیں یہاں پر. اب دیکھیں مثال کے طور پر آج کی تعلیم، اس میں خدا ہے؟ کوئی نہیں. امریکن یونیورسٹیز کے اندر اگر آپ نے یہ پڑھانے کی کوشش کی کہ انٹیلیجنٹ پلان ہے، آپ کے اوپر کیس ہو جائے گا، جیسے کہ کیس ہوا وہاں پر. اس میں خدا نہیں ہے، یہ خدا نکال کر پڑھا رہا ہے سب کچھ. فلسفہ بھی پڑھاتا ہے تو کہتا ہے مجھے اسپرچل فلسفی نہیں پڑھانی، مٹیریل فلسفی پڑھانی ہے. تو فلسفہ بچے گا کیا؟ شیطانی نظام ہے. لیکن ہمیں کیا بتا رہا ہے؟ کہہ رہا ہے یہ ماڈرن ٹائم کی چیز ہے. یونیورسٹیز پہلے کب ہوتی تھی؟ اگر کوئی غور سے دیکھے تو اس میں اور ابو سفیان میں جو دھوکے بازی کرتا تھا اس میں کوئی زیادہ فرق نہیں ہے. لیکن یہ نئی لگ رہی ہے، اس کو ہم سمجھ نہیں پا رہے. اور آ کے دیکھیں مثال کے طور پر ملک کا تصور، ملک، نیشن اسٹیٹ، کنٹری اسلام میں ہے نہیں؟ تو یہ جو آج کی دنیا کی مقدس گاؤں بنی ہوئی ہیں کہ ملک اتنا مقدس ہے کوئی اس کے اوپر ہاتھ نہیں اٹھا سکتا، یہ کیا ہے پھر؟ یعنی ابھی ایک میں بہت آسانی سے آپ ایک بات سمجھیں گے، ہم اگر تعلیم لیتے ہیں تو ہمارا ہدف کیا ہوتا ہے؟ اللہ کا بندہ بننا. امریکہ میں جو تعلیم دی جاتی ہے وہ کس کے لیے دی جاتی ہے؟ کیا بننا ہے؟ عیاشی تو کرے گا وہ. آپ کیوں دے رہے ہیں تعلیم؟ حکومت کیوں دے رہی ہے؟ ملک کے لیے. ملک کے لیے کیا بنے گا؟ اب دیکھو یہ بنے گا کنٹری کے لیے گڈ سٹیزن، صحیح. اور آپ کیا بنا رہے تھے؟ اللہ کے لیے اچھا بندہ. ریپلیسمنٹ ڈھونڈے آپ نے؟ خدا کی جگہ کون آ گیا؟ کنٹری. اور اللہ کی بندگی کی جگہ کیا آ گیا؟ سٹیزن. آج تک اس نظریے سے دیکھا تھا اسے؟ یہ وہ چیز ہے جو میں کہہ رہا ہوں، اگر آپ کو ایونٹس کو سمجھنا ہے اس ویژن کو لینا پڑے گا کہ یہاں ہو کیا رہا ہے. اور اگر آپ نے یہ ویژن نہیں لیا آپ اسی پکچر میں پھنس جائیں گے کہ یہاں سے دیکھو، وہاں سے دیکھو، وہاں سے دیکھو، وہاں سے دیکھو. اسٹریٹ نہیں دیکھنے دے گا. اسٹریٹ دیکھنے کے لیے پہلے آپ کو اپنی عقل سے یہ سارے زاویے نکالنے پڑیں گے. اس کو ہم کہتے ہیں فکر کے اندر لا الہ. انہوں نے ہمارے دماغوں میں بت بھرے ہوئے ہیں، ہمیں فکر سے پہلے یہ سارے بت نکالنے پڑیں گے. یہ بھی مقدس، وہ بھی مقدس، یہ بھی مقدس. سوچو کوئی مقدس نہیں ہے. پھر یہ سوچو جس کو خدا نے کہا وہ مقدس ہے. خدا نے نیشن اسٹیٹ کا تصور نہیں دیا ہے، خدا نے کسی ملک سے وفاداری کا تصور نہیں دیا. اس نے سب سے پہلے وفاداری کس سے کہا ہے؟ تم میرے بندے ہو، مجھ سے وفاداری کرو. اب یہاں پر کوئی خدا نہیں ہے، کوئی بندہ نہیں ہے، ایک کنٹری ہے، ایک سٹیزن ہے. اب آگے آ جاؤ. اچھا یہ کنٹری ہے اور سٹیزن ہے، اس کے لیے انسٹرومنٹ کیا ہے؟ اس کو سکھانے کے لیے انسٹرومنٹ ہے ایجوکیشن، صحیح. ہمارے پاس کیا ہے یہاں پہ؟ ہمارے پاس ہے تربیت. اس ایجوکیشن کے اندر تربیت ہے؟ یہ صرف انسان کو گڈ سٹیزن بنانے کے لیے اس اسٹائل کی تربیت دے گی جو اس کو گڈ سٹیزن بنائے. کیا اس کو نفس بھی سکھائے گی؟ نفس، تزکیہ نفس، اخلاقی صفات، اتنی اخلاقی صفات سکھائے گی جو گڈ سٹیزن بننے کے لیے چاہیے. بندگی نہیں سکھائے گی اسے. صحیح. اب یہ ہمارے پاس تربیتی نظام ہے. اب یہ تربیتی نظام میں کیا تھا؟ ہمارے اس تربیتی نظام کے اندر دو چیزیں. کیا چیز؟ ثقلین، کتاب خدا، حجت خدا. صحیح. اس کتاب خدا اور حجت خدا کی ریپلیسمنٹ میں کیا آ گیا ہمارے پاس؟ ایجوکیشنل سسٹم. اس ایجوکیشن سسٹم میں کیا ہے؟ یونیورسٹی ہے، میڈیا ہے. اب لوگوں کا امام علی نہیں ہے، یہ ہے امام. وہ جو قبر میں پوچھیں گے تمہارا امام کون تھا، یہ لوگ کس کی سن کے عمل کرتے ہیں؟ میڈیا کی سن کے. ان کا امام میڈیا ہے. امام وہ ہوتا ہے جو رہنما ہوتا ہے، جس کی سنو عمل کرو. اگر میں کہہ رہا ہوں میرے امام واقعا امیر المومنین ہے، تو کیا امیر المومنین کی سن کے عمل کرتا ہوں؟ جتنا میں میڈیا کی سن کے عمل کرتا ہوں اتنا امیر المومنین کی نہیں سنتا میں. تو میڈیا ہو گیا نا امام پر. پورے حجت خدا اور قرآن کو نکال کے انہوں نے کیا دے دیا ہے؟ ایجوکیشن دے دی. اور ایجوکیشن کے لیے ریسورسز استعمال کیے ہیں. کیا؟ انسٹیٹیوشنز استعمال کیے ہیں. ایک اکیڈمک انسٹیٹیوشنز ہیں اور ایک میڈیا ہے. مسلسل مشغول رکھنا. صحیح. اچھا، اب جب ہم اس نظام کے اندر آگے بڑھتے ہیں نا، تو ہم کہتے ہیں عبادت کرو تاکہ تکامل ملے. یہ کیا کہتا ہے؟ یہ کہتا ہے عیاشی کرو تاکہ کامیاب ہو جاؤ. ریپلیسمنٹ دیکھیے، عیاشی، عبادت. ہاں جی، شیطان اسٹرانگ نہیں رہا. صحیح. ہاں، انہوں نے کیا کہا کہ باطل طاقتیں اسٹرانگ رہی ہیں ظاہری طور پر. ہاں، نمرود کے زمانے میں بھی اور یہاں پر بھی. ہاں ٹھیک ہے، ظاہری طور پر یہ اسٹرانگ رہے ہیں، ٹھیک ہے. اور خدائی نظام کے اندر یہ کمزور رہے ہیں، ظاہری طور پر کمزور رہے ہیں. پہلے بھی کمزور رہے ہیں، آج بھی کمزور رہے ہیں. ٹھیک ہے، وجہ کیا ہے؟ ہاں، وجہ کیا ہے؟ اگر کوئی پکڑنے کی کوشش کرو تو وجہ یہاں پر ہے. یہ عیاشیاں نفسانی خواہشات کے ساتھ سازگار ہیں، اور یہ عبادت نفسانی خواہشات کے ساتھ مقابلے پر ہے. اس کو حاصل کرنے کے لیے، عیاشی کو حاصل کرنے کے لیے کسی کو پوش نہیں کرنا ہے. اس جگہ کو حاصل کرنے کے لیے کسی کو پوش کرنا ہے. اس کو ڈالنے کے لیے کسی کو سمجھانا نہیں ہے، یہاں پر لانے کے لیے کسی کو سمجھانا پڑے گا. یہ اس کا پلس پوائنٹ ہے، زیادہ انسانوں کو اٹریکٹ کر رہا ہے. اچھا، کوئی کیا پھر یہ کیوں ہے؟ اس وجہ سے کہ یہ پوری دنیا ایک امتحان ہے. اس وجہ سے آپ کو کیا، خدائی نظام کے اندر برائی یہ ہے کہ اس میں کسی کو پش کرنا پڑتا ہے. اگر یہ امتحان نہ ہو تو پھر پش کرنے کی ضرورت نہیں. جیسے جنت، کوئی پش نہیں چاہیے، وہاں سے بھی ایک سائڈ ہے، اچھی سائڈ، لگے رہو، ختم ہو گیا معاملہ. یہاں مشکل ہے، یہ پش کرنا پڑے گا، امتحان ہے. اس وجہ سے کہ امتحان ہے. سمجھ میں آ رہا؟ اچھا، اب سمجھ میں آ رہا ہے یہ سب کیا ہو رہا ہے. اب ہمیں ان تمام کے اندر رہتے ہوئے دیکھنا ہوتا ہے، بھائی یہ ہو کیا رہا ہے دنیا کے اندر. ان پیرامیٹرز کے اوپر کام کرنا پڑتا ہے. صحیح ہے. اب مثال کے طور پر جو بھی کام ہوگا وہ ادھر سے کہیں سے ڈھونڈنا پڑے گا ہمیں، یہ کیا ہو رہا ہے. مثال کے طور پر امریکہ نے عراق کے اوپر حملہ کیا، آئل کے لیے ہے، ڈیموکریسی کے لیے ہے، نہیں ہمارا ذہن کہتا نہیں ہے، سب کچھ نہیں. پھر کس کام کے لیے؟ صرف ایک کام کے لیے، کیا؟ حجت خدا کا مقابلہ کرنے کے لیے. اینڈ میں جا کے ہمارا دماغ کہے گا یہ سب سے پہلے جس چیز کے لیے، یہ حجت خدا کا مقابلہ کرنے کے لیے. سامنے کون ہے؟ شیطان. صحیح. بس میں اس جنگ کے اندر فوراً دو سائڈ نکالوں گا، کہوں گا ایک حجت خدا کی سائڈ ہے اور ایک شیطان کی سائڈ ہے. اب مجھے فوراً دیکھنا پڑے گا یہ جو شیطان کی سائڈ ہے اس نے کس کس پاور کو استعمال کیا ہے، اور وہ جو حجت خدا کی سائڈ ہے اس کی طرف کون کون سے لوگ ہیں، کون سے لوگ ہیں جو حجت خدا کا دفاع کر رہے ہیں. کون سے لوگ ہیں جو شیطان کے مقاصد کا دفاع کر رہے ہیں؟ یہ کام ہے جو خطرناک کام ہے، یہ کام ہے جو آسانی سے نہیں نبٹتا، کہ آپ جج کر پائیں کہ اس جنگ کے اندر حجت خدا کا دفاع کرنے والا کون ہے، اس کے انسٹرومنٹس کیا ہیں، کن انسٹرومنٹ کے ذریعے دفاع کر رہا ہے، اور یہ جو شیطان کا اٹیک آیا ہوا ہے یہ شیطان کا اٹیک کن انسٹرومنٹس کے ذریعے سے آیا ہے. اس کے لیے آپ کو قرآن کی نالج بھی چاہیے. کیسے؟ اب ہم اس کو بات کو بالکل اختتام پہ لے کے جاتے ہیں کیونکہ ٹائم ختم ہو رہا ہے. اور وہ یہ ہے کہ شیطان دو انسٹرومنٹ بہت اچھی طرح سے استعمال کرتا ہے، ایک خوف اور ایک لالچ. ہمیشہ شیطان دو چیزیں استعمال کرے گا، خوف لالچ. یعنی کسی کو کہے گا اس کو مار دو، مارنے کا خوف دلاؤ، اور کسی کو کہے گا اس کو پیسہ دلاؤ، عیاشی دلاؤ، تاکہ یہ لالچ میں آ کر معاملے کو ختم کرے. حجت خدا نے نہ خوف کو استعمال کرنا ہے نہ لالچ کو استعمال کرنا ہے. حجت خدا نے کس بات کو استعمال کرنا ہے؟ ہدایت. بس حجت خدا ہدایت دے گا، نہ خوف ملائے گا نہ ان کو لالچ دے گا، بس وہ ہدایت دیں گے. زیادہ امیر المومنین کوفے والوں کو کوئی لالچ نہیں دیتے، امیر المومنین کوفے والوں کو ڈراتے دھمکاتے بھی نہیں ہیں، اور معاویہ لالچ بھی دیتا ہے اور ڈراتا دھمکاتا بھی ہے. کیوں؟ کیونکہ یہ شیطانی نظام کا نمائندہ ہے اور امیر المومنین حجت خدا ہے. اس حجت خدا نے نہ لالچ دینی ہے نہ اس نے کہیں پر خوف کے ذریعے لوگوں سے کوئی کام لینا ہے. صحیح. اب ان تمام کے انسٹرومنٹ، مثلا خوف کے انسٹرومنٹ کیا ہیں؟ خوف کا ایک انسٹرومنٹ ہے فقر، بھوکے رہنے کا خوف، غریب ہونے کا خوف، اکیلے رہ جانے کا خوف. خوف کا ایک انسٹرومنٹ ہے کیا؟ آئسولیٹڈ ہو جانا، اکیلے رہ جانا. شیطان کہتا ہے تم نے اگر یہ بات منہ سے نکالی تو تم سوسائٹی میں اکیلے رہ جاؤ گے، اکیلے رہ جاؤ گے، یہ تو بہت بڑا مارے گئے تم. اس کا مطلب خوف دلاتا ہے. صحیح. لالچ کا انسٹرومنٹ کیا ہے؟ دولت. سب سے بڑا انسٹرومنٹ دولت، لالچ کے لیے دولت. دوسری چیز طاقت، تیسری چیز شہرت. لالچ ہمیں تو تین چیزوں سے نکل کے آ رہی ہوگی. جہاں کہیں دیکھو کوئی ان تین میں سے کسی چیز کو استعمال کر رہا ہے، سمجھ جاؤ یہ کوئی شیطانی کام کر رہا ہے. اگر کوئی اس کے ذریعے حق خریدے، اس کا مطلب ہے کام شیطانی. حق خریدنے کا نہیں ہوتا، حق اپنی بات کہنے پر ہوتا ہے، اس کو ثابت کرنا ہوتا ہے. حق کو دولت، طاقت اور شہرت کے ذریعے خریدا نہیں جا سکتا. اگر کوئی یہ کوشش کر رہا ہے حق اپنے لیے بنائے، کہاں سے؟ دولت، طاقت اور شہرت کے ذریعے سے، اس کا مطلب ہے شیطانی کام کر رہا ہے. صحیح ہے. اب اس تمام نظام کے اندر آپ کو ایک ایک چیز دیکھنی پڑتی ہے. مثلا میں نے عرض کیا، اگر آپ یہ کھنگالنا چاہتے ہیں کہ آج کی یونیورسٹیز کیا کر رہی ہیں، دیکھو یونیورسٹیز اس نظام میں سے کیا دے رہی ہیں اور اس نظام میں سے کیا دے رہی ہیں، تو تمہیں صاف سمجھ میں آ جائے گا یونیورسٹی پرفیکٹلی یہ نظام دے رہی ہے. ساری ایجوکیشن کس کام کے لیے؟ لالچ، اور وہ دولت کی لالچ. پڑھو پڑھو، نوکری کرنا نوکری کرنا، کمانا. علم کے لیے پڑھ رہا ہے؟ اگر علم کے لیے ہوتا تو ہدایت کے چیپٹر میں جاتا نا. ہر چیز کو تم یہاں ڈھونڈنے کی کوشش کر لو گے کہ بھائی اس کی اوریجنل فیگر کیا ہے، اور جب وہ تمہیں سمجھ میں آ جائے گا نا تو تم فوراً ایک بات سمجھ جاؤ گے جو اس آدمی نے اس گراف کے ذریعے ثابت کی، پکچر کے ذریعے سے، مجھے کہ یہ نظام شیطان کا بنایا ہوا انتہائی شیطانی نظام ہے. اور اس کی جو اتنی حکومت ہے، یہ جو اتنا ڈومیننٹ ہو گیا ہے، اس سے ایک بات سمجھ میں آ رہی ہے، وہ یہ کہ یہ اب ٹوٹنے والا ہے. کیوں؟ اس نے زندگی کی کوئی ویڑھ نہیں چھوڑی ہے. اس کا مطلب ہے یہ نظام ٹوٹنے والا ہے. خدا کبھی بھی دنیا کو مکمل گمراہی کے حوالے نہیں کرے گا، مکمل گمراہی کے حوالے نہیں کرے گا. اس کا مطلب ہے اس کے اندر کریکس آ رہے ہیں. اچھا، اس کریکس کی نشانیاں بہت زیادہ ہیں. جہاں کہیں لوگوں کو دیکھو نا کہ وہ دولت، طاقت اور شہرت کے نشے میں نہیں آ رہے، لالچ میں نہیں آ رہے، سمجھ جاؤ یہ خدائی نظام کا سپاہی بن سکتا ہے. ممکن ہے آج یہودی ہو. مثلا تمہیں ایک یہودی نظر آ جائے جس کو اسرائیلی حکومت دولت دیتی ہے، نہیں مانتا، اپنی بات کرتا ہے، طاقت سے ڈراتے ہیں نہیں مانتا، شہرت ان سے چھینتے ہیں پھر بھی نہیں مانتا، سمجھ جاؤ یہ الہی نظام کا آدمی ہے، گرچہ بھی یہودی ہے. اور جہاں تمہیں کوئی انتہائی دیندار نظر آئے جو دولت، طاقت اور شہرت کے پیچھے بھاگ رہا ہو، سمجھ جاؤ یہ شیطان کا نمائندہ ہے، چاہے اس کے سر کے اوپر کچھ بھی رکھا ہو. البتہ کس طرح شیطانی نمائندے سے مقابلہ کرنا ہے، کس طرح شیطانی نظام سے مقابلہ کرنا ہے، یہ وہ چیزیں جو ہمیں ڈیفائن کرنی پڑے گی. شیطانی نظام کے اندر چلنا ڈیفائنڈ ہے. وہ کیسے؟ بسم اللہ الرحمن الرحیم، بچہ پیدا ہوا ہے، پہلی چیز کیا سنے گا؟ میوزک. شیطانی نظام کا سارا سسٹم ڈیفائن ہے. پرائمری میں جائے گا، پری نرسری میں جائے گا، صحیح ہے. پری نرسری میں کس کے حوالے کریں گے آپ؟ یا مونٹیسوری کے سسٹم کے حوالے کریں گے یا ای سی ای کے حوالے کریں گے؟ پہلے سے ڈیفائنڈ ہے، وہ جائے گا اس کے ساتھ یہ کر دیں گے ہم. کلاس ون میں آئے گا اس کو یہ سکھا دیں گے، کلاس ٹو میں یہ سکھائیں گے. انہوں نے پورا نظام بنایا ہوا ہے اپنا. یہاں سکھاتے لائیں گے، میٹرک تک لاتے لاتے اس کو یہ کر دیں گے، انٹر تک آتے آتے یہ کر دے گا. اس کا پورا نظام بنا ہوا ہے. اس میں بچہ پلیس ہوتا چلا جائے گا، باپ اس کو خود پیسے دے کر رکھے گا، اس نظام کے اندر پلائے گا، بڑھائے گا. 22 سال کا ہوتے ہوتے شیطانی نظام کے لیے مکمل فٹ انسان تیار ہو جائے گا. انہوں نے اپنی مشین اتنی اچھی بنائی ہے کہ اس کی پروڈکشن بیڈ ہر دور میں اچھی پروڈکشن دے رہی ہے شیطانی نظام کے لیے. اب آپ نے جج کرنا ہے، اب میں نے کیا کرنا ہے، ادھر بچنا کیسے، اس نظام سے کیسے نکالوں. مثلا میرا بچہ بھی جائے گا مونٹیسوری میں، میرا بچہ بھی جائے گا اسی کے اندر، وہ خدا نے نہیں بنایا، مجھے معلوم نہیں بنایا، اب میں اسے کیسے نکالوں وہاں سے؟ یہ مجھے محنت کرنی. سب سے پہلے کسی کو نکالوں یا نہیں نکالوں، اپنے آپ کو کیسے بچاؤں؟ کیوں؟ میں بھی تو پڑھا ہوا اسی کا ہی ہوں، میں نے اپنی ویلیوز کہاں سے سیکھی؟ یہ جگہ ہے جہاں ہمارے لیے ضروری ہے اسلام کی ریسورسز کو چیک کرنا. اگر ہم اسلام کی ریسورسز میں نہیں گئے، قرآن حدیث عبادات کے اندر نہیں گئے، اس کا مطلب ہے ہم بھٹکے ہوئے لوگ ہیں. ہم بھٹکے ہوں گے، بھٹکے ہوئے میں کیا ہوگا؟ اپنی گمراہی کو اکیڈمکس طریقے سے لوگوں کے سامنے پیش کر دیں گے. مثلا مجھ سے کوئی یہ کہنا، آپ جیسے گروپ بنا رہے ہیں سیاسیات کا، یہ لوگ نماز قضا کرتے ہیں، تو میں زیادہ سے زیادہ یہ سوچوں گا اس کا مطلب ہے میں کچھ شیطانوں کو خدا سکھا رہا ہوں، اس کا مطلب میں کچھ شیطانوں کو خدا سکھا رہا ہوں. تو خدائی نظام سکھانے کی کوشش کر رہا ہوں نا کن لوگوں کو؟ جو ابھی شیطانی نظام کے اوپر عمل کر رہے ہیں. اس کا مطلب ہے مجھے کسی کو پالیٹکس سکھانے سے پہلے بھی اس سے یہ عہد لینا چاہیے کہ بھائی تم نماز اول وقت پڑھو گے، اور اگر میں نے یہ کام نہیں کیا، اس کا مطلب میں ان کو کبھی سکھا ہی نہیں سکتا، نہ خود سیکھوں گا نہ ان کو سکھاؤں گا. اگر ہمیں واقعاً کوئی کام کرنا ہے زندگی کے اندر اس شیطانی نظام کو سمجھنے کے لیے اور اس کا توڑ لانے کے لیے، پہلی چیز اپنے اوپر محنت کرنی پڑے گی. اگر ہم شیطانی نظام کے عادی ہیں تو شیطانی نظام کا عادی انسان شیطان کو نظام کو توڑ نہیں سکتا، وہ اس میں پھنس کے رہ جائے گا، زیادہ سے زیادہ ایک دو الفاظ سیکھ لے گا، شیطان کہیں نہ کہیں اس کو پھنسا لے گا دوبارہ. اب یہ جو ہمارے سامنے معرکہ ہو رہا ہے، ہم اس کی اہمیت کو شاید نہیں سمجھ پا رہے ہیں، ابھی جذبات میں آئے ہوئے ہیں. مثلا احمدی نژاد نے دنیا کے حساب سے الٹی سیدھی باتیں کرنا شروع کر دی. اچھا، الٹی سیدھی باتیں کیا کر رہے ہیں؟ یہ گلوبل سیٹینک سسٹم کو چیلنج کر رہے ہیں، عالمی شیطانی نظام کو کیا کر رہے ہیں؟ چیلنج کیے جا رہے ہیں، یہ تم نے غلط کیا. انہوں کہا اسرائیل غلط بنا، ہولوکاسٹ ہوا ہی نہیں تھا، امریکہ مار دے گا، اس کی ضرورت ہی نہیں ہے، ایٹمی توانائی تم نہیں بناؤ گے، ہم بنائیں گے. کیا کر رہا ہے؟ بار بار کہہ رہے تمہارا جو عالمی شیطانی نظام ہے میں اس کے سامنے سر نہیں جھکاؤں گا، تمہارے سسٹم میں ہی نہیں آؤں گا، تمہارے سسٹم کا مقابلہ کروں گا، جو تم نے بنایا اس سے ہٹوں گا. بس انہوں نے کہا بھائی ہم تو تیل سارا ڈالر میں بکتا ہے. اس نے کہا نہیں، ہم ڈالر میں نہیں بیچیں گے، ہم یورو میں بیچیں گے. ارے تم یورو میں بیچیں گے ستیاناش مار دیں گے ہم تمہارا، کرو آؤ آؤ لڑو. وہ یہ سمجھ رہے ہیں کوئی ہم سے کہنے والا نہیں کہ آؤ لڑو، کیونکہ وہ یہ سمجھ رہے ہیں کہ ہم اتنے طاقتور ہیں، ان کو نہیں معلوم ایک آدمی کہہ رہا ہے میرے پاس خدا کی طاقت ہے آؤ لڑو. اب یہ ہم کر سکتے ہیں؟ جب تک ہم محض نہیں ہوں گے خدا کی طاقت کے اندر، ہم کیسے شیطان کو چیلنج کر سکتے ہیں؟ یہ ہم لوگوں کی مشکل ہے. کیوں ہم آئیڈیاز کی پیورٹی کو حاصل نہیں کر پا رہے؟ اس کی وجہ ہے کہ اپنے تزکیہ نفس کے اوپر کام نہیں کیا ہوا. جب تک اس راستے سے نہیں گزریں گے ہمارے پاس آئیڈیاز کی پیورٹی نہیں آئے گی. آج بہت وقت لگ گیا، یہ اسائنمنٹس واپس کر دیجیے گا جن لوگوں کے تھے، انشاءاللہ.